Language recordings. देखो सुनो और जियो बाइबल की तस्वीरी कहानी पांचवी किताब खुदा के बंदों की आजमाइश। अजीजों आदाब, सब्ज किताब वाली कहानियां खुदा की किताब यानी बाइबल मुकद्दस में से ली गई हैं। ये कहानियां उन अजीम इंसानों से मुतअल्लिक हैं जिनको आजमाइश के वक्त खुदा से मदद मिली। इन्हें सुनिए। जब आप ये आवाज सुने तो अगली तस्वीर देखें। तस्वीर नंबर एक, नुमान अलीशा के घर में। अलीशा इसराइल की सरजमीन में एक बहुत बड़ा उस्ताद और नबी था। एक दिन नुमान नामी एक शख्स उसके घर आया। वो शामी फौज का कमांडर था और शाम बनी इसराइल का दुश्मन था। नुमान एक बहादुर और ताकतवर शख्स था, लेकिन वो कोढ़ी था। वो ये सुनकर कि अलीशा उसे कोढ़ से शिफा दे सकता है, इसराइल में आया था, लेकिन अलीशा उसके इस्तकबाल के लिए बाहर ना आया। अलीशा ने अपने नौकर की मार्फत उसे कहला भेजा, जा और दरियाए यर्दन में 7 बार गोता लगा और तू कोढ़ से शिफा पाएगा। नुमान बहुत खफा हुआ और उसने कहा, मेरा ख्याल था कि वो जरूर मेरे पास आएगा और खुदा के नाम में मुझे कोढ़ से नजात देगा। चुनाचे नुमान बड़े कहर में वापस चला गया। तस्वीर नंबर दो, नुमान दरिया पर। नुमान के खादिमों ने उससे इल्तिजा की कि वो अपने गुरूर से बाज आए और गुस्सा तर्क कर दे। उन्होंने उसे अलीशा का हुक्म मानने की तलकीन की। पस नुमान ने जाकर दरियाई यर्दन में 7 बार गोता लगाया। तस्वीर में देखिए नुमान किस कदर खुश दिखाई देता है। उसे कोढ़ से मुकम्मल तौर पर नजात मिल चुकी है। अलीशा किसी से डरता नहीं था क्योंकि उसका ईमान अजीम खुदा पर था। वो जानता था कि उसका खुदा सब कुछ कर सकता है और वो ये भी जानता था कि इंसानों को खुदा का हुक्म मानना चाहिए ताकि वो दुखों और तकलीफों से महफूज रहें। तस्वीर नंबर तीन, अलीशा और खुदा का लश्कर। खुदा ने अलीशा को बताया कि शामी इसराइल पर हमला करने के लिए आ रहे हैं। अलीशा ने शाहे इसराइल को खबरदार किया कि वो शामी फौज के मुकाबले के लिए तैयार रहे। शामी बादशाह ने अपने सिपाहियों को हुक्म दिया, जाओ और जाकर अलीशा को तलाश करो ताकि मैं उसे कैद कर सकूं। एक दिन सुबह सवेरे अलीशा और उसका खादिम बाहर निकले और शामियों को नापाक इरादों के साथ अपनी तरफ आते देखा। खादिम पुकार उठा, आका अब क्या करें? अलीशा ने कहा, घबराओ नहीं, हमारे साथ ही उनसे कहीं ज्यादा हैं। तब खादिम ने देखा कि उनके गिर्द आतशी घोड़ों और रथों का हुजूम है। ये खुदा का लश्कर था जिसे उनकी हिफाजत के लिए भेजा गया था। तस्वीर नंबर चार, अलीशा और अंधी फौज। जब शामी अलीशा को पकड़ने के लिए करीब आए तो उसने खुदा से ये दुआ की, अय खुदा इन लोगों को अंधा कर दे। एकदम वो सब के सब अंधे हो गए। अलीशा ने उनके पास जाकर कहा, मेरे पीछे आओ और मैं तुमको उस शख्स के पास पहुंचा दूंगा जिसको तुम पकड़ना चाहते हो। एलीशा उस तमाम अंधी फौज को इसराइल के एक बड़े शहर सामरिया में ले गया। वहां एलीशा ने फिर दुआ की, खुदावंद इन लोगों की आंखें खोल दे। तब शामियों को मालूम हुआ कि वो अपने दुश्मनों के शहर में हैं। शाह इसराइल इन्हें मार देना चाहता था, लेकिन एलीशा ने कहा उन्हें खाने पीने को दे और उनको जाने दे। दोस्तों, एलीशा का खुदा हमारे तमाम दुश्मनों से बहुत बड़ा है। अगर हमारा खुदा पर ईमान है तो हमें बदला लेने की जरूरत नहीं। तस्वीर नंबर 5, सामरिया का मुहासरा। शामी फौज ने इसराइल पर फिर चढ़ाई कर दी। उन्होंने एक लंबे अरसे तक सामरिया का मुहासरा जारी रखा। जल्द ही बनी इसराइलियों के पास खाने पीने की किल्लत हो गई। इस तस्वीर में देखिए, शाहे इसराइल शहर की दीवार पर चल रहा है। दो औरतें उसके पास आईं। उन्होंने बादशाह से फरियाद की कि वो उनकी मदद करे। वो इस कदर भूखी थीं कि वो अपने बच्चों को खा रही थीं। बादशाह के पास इसका कोई हल नहीं था। वो सख्त नाराज था कि खुदा ने उन्हें शामियों से नहीं बचाया। उसने खुदा के खादिम एलीशा को हिलाक कर देने का फैसला किया। तब एलीशा ने बादशाह को पैगाम भेजा, खुदावंद खुदा यूं फरमाता है कि कल इसी वक्त सामरिया के फाटक पर मैदा और जौ बिकेगा। तस्वीर नंबर 6, चार कोढ़ी। उस वक्त चार आदमी सामरिया के फाटक पर बैठे थे। वो कोढ़ी थे। उन्होंने एक दूसरे से कहा, हम यहां बैठे बैठे क्यों मरें? आओ हम शामियों की लश्करगाह में चलें। उसी दौरान शामियों ने एक बड़ी फौज के आने की आवाज सुनी। वो इस कदर खौफजदा हुए कि वो अपना सब कुछ छोड़कर भाग निकले। जब कोहड़ी शामियों की लश्करगाह में पहुंचे, वहां कोई मौजूद न था। कोहड़ियों ने खाना और जिस चीज की उन्हें जरूरत थी ले ली। फिर वो एक दूसरे से कहने लगे, ये ठीक नहीं है। आज का दिन खुशखबरी का दिन है और हम इस खुशखबरी को दूसरों तक नहीं पहुंचा रहे। वो उसी वक्त सामरिया वापस लौट गए। जल्द ही लोगों ने शामी लश्करगाह से खाने पीने की चीजें ले ली और सामरिया के फाटक पर बेचना शुरू कर दी। खुदा ने इसराइल और अपने खादिम एलीशा को बचा लिया। दोस्तों, खुदा ने यीशु को भेजा कि हमें हमेशा की मौत से बचाए। ये एक खुशखबरी भी है और हमें ये खुशखबरी दूसरों तक पहुंचानी चाहिए। तस्वीर नंबर 7, यूना खुदा के हुजूर से भागा। एलीशा की मौत के बाद इसराइल में एक दूसरा नबी बरपा हुआ जिसका नाम यूना था। खुदा ने यूना से कहा, उस बड़े शहर नैनवा में जा और उसके खिलाफ मुनादी कर। मैं जानता हूं वहां के लोग किस कदर बदकार हैं। नैनवा के रहने वाले भी इसराइल के दुश्मन थे। यूना वहां नहीं जाना चाहता था। उसने फरार होने की कोशिश की। उसे एक समुद्री जहाज मिल गया जो किसी दूर दराज मुल्क को जा रहा था। उसने जहाज का किराया अदा किया और जहाज अपनी मंजिल की तरफ रवाना हो गया। अचानक समुन्दर में सख्त तूफान उठा। जहाज में सवार सभी लोग सहम गए। उन्होंने कहा, आओ हम कुर्रा डालकर देखें कि ये आफत ہم پر کس کی وجہ سے آئی ہے؟ پس انہوں نے کرہ ڈالا اور وہ یونا کے نام نکلا۔ تصویر نمبر 8، یونا اور بڑی مچھلی۔ ملاحوں نے یونا سے کہا، تو نے کیا کیا ہے؟ اس نے انہیں بتایا کہ وہ خداوند کے حضور سے بھاگ رہا تھا۔ بس انہوں نے اس سے کہا، ہم تجھ سے کیا کریں کہ سمندر ساکن ہو جائے؟ یونا نے جواب دیا، مجھے سمندر میں پھینک دو، میں جانتا ہوں یہ طوفان تم پر میرے ہی سبب سے آیا ہے۔ وہ یونا کو جان سے نہیں مارنا چاہتے تھے، لیکن طوفان اور بھی شدید ہوتا جا رہا تھا، لہذا انہوں نے اسے اٹھا کر سمندر میں پھینک دیا، تاہم یونا ہلاک نہ ہوا۔ تصویر دیکھیے، ایک بڑی مچھلی نے یونا کو نگل لیا۔ وہ 3 دن مچھلی کے پیٹ میں رہا، تب مچھلی نے یونا کو خشکی پر اگل دیا۔ تصویر نمبر 9، یونا نینوا میں۔ خدا نے دوسری بار یونا سے کلام کیا، نینوا کو جا اور وہاں اس بات کی منادی کر جس کا میں تجھے حکم دیتا ہوں۔ سو یونا نے خدا کا حکم مانا اور نینوا چلا گیا۔ اس نے لوگوں کو یہ کہتے ہوئے خبردار کیا کہ 40 روز کے بعد نینوا تباہ کر دیا جائے گا۔ بادشاہ اور اس کے تمام لوگوں نے خدا کے حضور فریاد کی کہ وہ انہیں اس عذاب سے بچائے۔ انہوں نے اپنے برے طور طریقے ترک کر دیے، تب خدا بھی انہیں تباہ کرنے سے باز رہا۔ دوستو، ہم سب یونا اور نینوا کے رہنے والوں کی مانند ہیں۔ ہم سب نے خدا کی نافرمانی کی ہے اور گناہ کیا ہے۔ ہم سب سزا کے حقدار ٹھہرے، پھر بھی خدا ہم سے محبت کرتا ہے۔ اس نے ہمیں خبردار کرنے کے لیے یسوع کو بھیجا تاکہ ہم برائیوں سے بچے رہیں۔ یسوع نے ہماری نجات کے لیے موت قبول کی۔ وہ 3 دن تک قبر میں رہا، بالکل ویسے ہی جیسے یونا 3 دن مچھلی کے پیٹ میں رہا۔ پھر یسوع موت پر فتح پا کر جی اٹھا۔ اب وہ ان سب کو ابدی زندگی دے سکتا ہے جو گناہ اور بدی سے کنارہ کرتے اور اس کے راستوں پر چلتے ہیں۔ تصویر نمبر 10، آستر اور بادشاہ۔ آستر اسرائیل کی سرزمین میں رہنے والی ایک جوان بنی اسرائیلی لڑکی تھی۔ اس کے والدین مر گئے تھے، چنانچہ اس کے چچا مردکی نے اس کی پرورش کی۔ آستر اور مردکی اسرائیل کے لوگوں کے ساتھ اسیر ہو کر فارس کی سرزمین میں پہنچے۔ شاہ فارس بہت طاقتور آدمی تھا اور سب اس سے ڈرتے تھے۔ جب اس کی ملکہ نے اسے ناراض کر دیا تو اس نے کسی دوسری عورت کو ملکہ بنانے کے لیے سوچا۔ تب اس نے اپنی سلطنت کی تمام خوبصورت جوان لڑکیوں کو طلب کیا۔ ان میں سے اس نے آستر کو چن لیا کہ اس کی نئی ملکہ بنے۔ لیکن آستر نے یہ بات کسی پر ظاہر نہ کی کہ وہ بنی اسرائیلی ہے۔ تصویر نمبر 11، مردکی نے جھکنے سے انکار کر دیا۔ حامان سلطنت فارس کا ایک اہم شخص تھا۔ वो जहां से गुजरता था लोग उसको झुककर सलाम करते थे। मर्द की सिर्फ एक सच्चे खुदा के आगे झुकता था, इसलिए उसने हामान के सामने झुकने से इनकार कर दिया। हामान गजबनाक हुआ, उसने मर्दकी से बदला लेने की ठानी। एक रोज उसने बादशाह को बताया कि बनी इसराइल तेरा हुक्म नहीं मानते, इसलिए बादशाह फरमान जारी करे कि बनी इसराइलियों को हिला कर दिया जाए। हामान ने बादशाह को एक बहुत बड़ी रकम पेश की ताकि वो उसकी दरखास्त मंजूर करे। हामान ने लोगों को हुक्म दिया कि फलां तारीख को सब बनी इसराइली कत्ल कर दिए जाएं। खुद हामान ने मर्दकी के लिए एक फांसी का तख्ता तैयार किया जिस पर मर्दकी को लटकाए। मर्दकी ने आस्तर को कहला भेजा कि वो बादशाह के हुजूर जाकर अपनी कौम के लिए दरखास्त करे, लेकिन आस्तर ने कहा, अगर कोई बादशाह के हुजूर बिन बुलाए चला जाए तो उसको मार देने का हुक्म दिया जाता है। उसने बनी इसराइलियों से दुआ करने के लिए कहा। फिर उसने कहा, मैं बादशाह के हुजूर जाऊंगी और अगर मैं हिलाक हुई तो हुई। तस्वीर नंबर 12, आस्तर की ज़ियाफ़त। खुदा ने बनी इसराइल की दुआ सुन ली। बादशाह ने आस्तर का इस्तकबाल किया। आस्तर ने बादशाह को एक खास ज़ियाफ़त में तशरीफ लाने की दावत दी। उसके साथ हामान को भी बुलाया। ज़ियाफ़त में बादशाह ने पूछा, मलिका आस्तर, मांग तू क्या चाहती है? आस्तर ने जवाब दिया, मेरी जान बख्शी हो, क्योंकि मैं और मेरे लोग हिलाक और कत्ल किए जाने को बेच दिए गए हैं। बादशाह ने पूछा, कौन ऐसी जुरत कर सकता है? आस्तर ने जवाब दिया, हमारा दुश्मन यही खबीस हामान है। जब बादशाह को हामान के नापाक मंसूबे का इल्म हुआ तो उसका गुस्सा भड़का। उसने उसे उसी तख्ते पर फांसी देने का हुक्म दिया जो उसने मर्दकी के लिए तैयार किया था। यूं तमाम बनी इसराइली बचा लिए गए। दोस्तों, आस्तर अपने लोगों को बचाने के लिए मरने को तैयार थी, लेकिन यीशु ने हमसे इतना प्यार किया कि उसने हमें अबदी हिलाकत से बचाने के लिए अपनी जान दे दी। दोस्तों आदाब। दानियल और नहमिया दुश्मनों के मुल्क में रहने के लिए मजबूर हुए, लेकिन वो एक सच्चे खुदा की इबादत करते थे। इस तरह वो अजीम इंसान बने। जब आप ये आवाज सुने तो किताब की अगली तस्वीर देखें। तस्वीर नंबर 13, दानियल और उसके दोस्त। इस तस्वीर में दानियल और उसके तीन दोस्त दिखाई देते हैं। वो बनी इसराइल में से थे। उनके दुश्मन उन्हें बाबुल की सरजमीन में ले गए थे। शाह बाबुल चाहता था कि वो उसकी खिदमत करें, चुनाचे उन्हें बाबुल की जुबान और तौर तरीके सीखने पड़े। दानियल और उसके दोस्तों ने शाही खाना खाने से इनकार कर दिया, क्योंकि यहूदी मजहब में ये जायज नहीं था। اور وہ جانتے تھے کہ انہیں خدا کے قوانین کو ماننا اور ان کا احترام کرنا ضروری ہے۔ بس انہوں نے کھانے کے لیے ساگ پات اور پینے کے لیے پانی مانگا۔ ان کا نگران ڈرتا تھا کہیں وہ کمزور ہو کر بیمار نہ پڑ جائیں، لیکن وہ بابل کے نوجوانوں کی نسبت زیادہ صحت مند اور دانش مند ہو گئے۔ تصویر نمبر 14، دانیل اور شاہ بابل۔ شاہ بابل نے خواب دیکھا، اس نے دانش مندوں سے کہا کہ اس کی تعبیر کریں، لیکن کوئی بھی اس کی تعبیر نہ کر سکا، چنانچہ اس نے انہیں ہلاک کرنے کا حکم دیا۔ تب دانیل اور اس کے دوستوں نے خدا سے دعا کی، اور خدا نے دانیل پر بادشاہ کا خواب ظاہر کیا۔ دانیل بادشاہ کے پاس گیا اور اس سے کہا، آسمان پر ایک خدا ہے جو راز کی باتیں آشکارا کرتا ہے، وہی عظیم خدا بادشاہ کو بتانا چاہتا ہے کہ مستقبل میں کیا ہوگا۔ بادشاہ نے خواب میں دنیا کی تمام بادشاہتیں دیکھیں، پھر اس نے ایک بڑی سلطنت دیکھی جس نے باقی تمام سلطنتوں کو تباہ کر دیا۔ وہ خدا کی بادشاہ تھی جو ابد تک قائم رہے گی۔ بادشاہ دانیل سے بہت خوش ہوا، دانش مندوں کو بچا لیا گیا اور دانیل کو بابل کا حاکم مقرر کر دیا گیا۔ تصویر نمبر 15، سونے کی مورت۔ شاہ بابل نے سونے کی مورت بنائی۔ اس نے اپنے سرداروں کو بلایا کہ وہ آ کر مورت کو دیکھیں۔ بادشاہ کے خادم نے لوگوں کو بادشاہ کو حکم سنایا، جس وقت تم ساز کی آواز سنو تو سونے کی مورت کے سامنے گر کر اسے سجدہ کرو، اور جو کوئی گر کر سجدہ نہ کرے گا اسے آگ کی جلتی ہوئی بھٹی میں ڈال دیا جائے گا۔ دانیل کے ساتھیوں یعنی صدرک، میسک اور عبدنجو نے سونے کی مورت کو سجدہ نہ کیا، کیونکہ وہ صرف خدا کی عبادت کرتے تھے۔ کچھ لوگ بادشاہ کے پاس گئے اور عرض کی کہ چند بنی اسرائیلی تیری نافرمانی کر رہے ہیں، وہ نہ تو تیرے معبودوں کی عبادت کرتے ہیں اور نہ ہی سونے کی مورت کی پرستش۔ تصویر نمبر 16، آگ کی بھٹی۔ بادشاہ نے صدرک، میسک اور عبدنجو کو بلا بھیجا۔ اس نے ان سے کہا، اگر تم سونے کی مورت کی پرستش نہیں کرو گے تو تم کو آگ کی بھٹی میں ڈال دیا جائے گا، پھر کون سا معبود تم کو بچائے گا؟ انہوں نے عرض کی، ہمارا خدا جس کی ہم عبادت کرتے ہیں ہم کو بچانے کی قدرت رکھتا ہے، اگر وہ ایسا نہیں کرتا پھر بھی ہم سونے کی مورت کی پوجا نہیں کریں گے۔ چنانچہ صدرک، میسک اور عبدنجو کو آگ کی بھٹی میں ڈال دیا گیا۔ تب بادشاہ پکار اٹھا، دیکھو میں چار شخص آگ میں چلتے پھرتے دیکھتا ہوں، چوتھے کی صورت الہ سادے کی سی ہے۔ جب وہ تینوں مرد آگ کی بھٹی سے باہر آئے تو ان پر جلنے کے نشان تک نہ تھے۔ بادشاہ نے کہا، صدرک، میسک اور عبدنجو کے خدا نے اپنا فرشتہ بھیج کر اپنے بندوں کو رہائی بخشی، کوئی دوسرا خدا اس طرح نہیں بچا سکتا۔ تصویر نمبر 17، دانیل خدا سے دعا کرتا ہے۔ دانیل کا اس ملک میں بڑا مرتبہ تھا، دوسرے حاکم اس سے حسد کرنے لگے، وہ اس میں کوئی عیب نہ ڈھونڈ سکے کیونکہ دانیل بادشاہ کا حکم مانتا تھا۔ دانیل کے دشمن بادشاہ کے پاس گئے اور انہوں نے کہا، بادشاہ ایک فرمان جاری کرے جس کی روح سے ہر وہ شخص جو تیرے سوا کسی اور معبود کی پرستش کرے وہ شیروں کی ماند میں ڈال دیا جائے۔ بادشاہ نے ان سے اتفاق کیا اور ایسا ہی ایک نیا قانون جاری کیا۔ دانیل کو بادشاہ کا نیا قانون سنایا گیا، لیکن اس نے معمول کے مطابق اپنے خدا کی عبادت جاری رکھی۔ جب اس کے دشمنوں نے اسے دعا کرتے ہوئے دیکھا تو انہوں نے بادشاہ کے پاس جا کر کہا، دانیل نے تیرے بنائے ہوئے قانون کو نہیں مانا۔ تصویر نمبر 18، دانیل شیروں کی ماند میں۔ بادشاہ نہیں چاہتا تھا کہ دانیل شیروں کی ماند میں مرے، لیکن وہ قانون کو نہیں بدل سکتا تھا۔ پس دانیل کو شیروں کے آگے ڈال دیا گیا۔ اگلے دن صبح سویرے بادشاہ جلدی سے شیروں کی ماند پر پہنچا اور پکارا، دانیل، کیا تیرے خدا نے تجھے شیروں کے منہ سے بچا لیا؟ اور دانیل نے جواب دیا، میرے خدا نے اپنے فرشتے کو بھیجا اور اس نے شیروں کے منہ بند کر دیے۔ بادشاہ نہایت خوش ہوا، دانیل کو شیروں کی ماند سے نکالا گیا۔ بادشاہ کے حکم پر دانیل کے دشمنوں کو شیروں کے آگے ڈال دیا گیا۔ شیر انہیں دیکھتے ہی ان پر جھپٹ پڑے اور ان کے ٹکڑے ٹکڑے کر ڈالے۔ عزیزو، ہمیں آدمیوں سے نہیں ڈرنا چاہیے۔ اگر ہمارا ایمان دانیل اور اس کے دوستوں کے زندہ خدا پر ہے تو اگر انسان ہمیں مار بھی دیں پھر بھی ہماری ایک امید ہے، کیونکہ یسوع ہمیں موت کے بعد زندگی دینے کے لیے آیا۔ ویر نمبر 19، نحمیہ کی درخواست۔ نحمیہ نام ایک بنی اسرائیلی تھا جس کا خدا پر بہت ایمان تھا۔ وہ دانیل کے بعد بابل میں رہتا تھا۔ اس کے باپ دادا کا شہر یروشلم اجاڑ پڑا تھا اور وہاں کے رہنے والے بنی اسرائیلی سخت مصیبت میں تھے۔ نحمیہ ایک بڑے بادشاہ کا خادم تھا۔ ایک دن جب وہ بادشاہ کے حضور میں لے کر آیا تو بادشاہ نے اس سے پوچھا، تو اتنا اداس کیوں ہے؟ نحمیہ نے یروشلم اور اپنے بنی اسرائیلی بھائیوں کی تنگ حالی کا ذکر کیا۔ بادشاہ نے پوچھا، تو مجھ سے کیا چاہتا ہے؟ تب نحمیہ نے بڑی خاموشی سے خدا سے دعا کی اور پھر بادشاہ سے درخواست کی، تو مجھے میرے باپ دادا کے شہر میں بھیج دے تاکہ میں اسے دوبارہ تعمیر کر سکوں۔ خدا نے نحمیہ کی دعا سنی اور بادشاہ نے اس کی درخواست منظور کر لی۔ تصویر نمبر 20، اجڑا شہر۔ بادشاہ نے نحمیہ کو عمارتی سامان اور مدد کے لیے کچھ آدمی اس کے ساتھ کیے۔ وہ سفر کرتے ہوئے یروشلم پہنچے۔ بنی اسرائیلیوں کے دشمنوں نے نحمیہ کے بارے میں سنا تو بہت خفا ہوئے۔ وہ نہیں چاہتے تھے کہ کوئی بنی اسرائیلیوں کی مدد کرے۔ نحمیہ ان سے خوف زدہ نہیں تھا۔ نحمیہ یروشلم کو دیکھنا چاہتا تھا، چنانچہ وہ ایک جانور پر سوار ہو کر شہر کی ٹوٹی دیوار کے گرد پھرا۔ اس نے یہ سب کام رات کے وقت کیا تاکہ کسی کو علم نہ ہو۔ اگلی صبح نحمیہ نے بنی اسرائیلیوں کو اکٹھا کیا اور کہا، آؤ ہم یروشلم کی دیوار پھر بنائیں تاکہ ہم آئندہ کو شرمسار نہ ہوں۔ اس نے انہیں بتایا کہ خدا اس کے ساتھ ہے، لہذا انہیں دشمنوں سے نہیں ڈرنا چاہیے۔ سو بنی اسرائیل نہمیہ کے ساتھ کام کرنے کے لیے تیار ہو گئے۔ تصویر نمبر 21، دیوار کی تعمیر۔ اس تصویر کو دیکھیے، بنی اسرائیل کام کر رہے ہیں۔ کچھ آدمیوں نے ملبہ ہٹا دیا ہے جبکہ دوسرے دیواریں بنا رہے ہیں اور پھاٹک لگا رہے ہیں۔ بنی اسرائیلیوں کے دشمن سخت غصے میں ہیں، انہوں نے معماروں کو جان سے مار دینے کی دھمکی دی۔ بس نہمیہ نے پھر خدا سے دعا کی، کیونکہ وہ اس کام کے لیے خدا کی رہنمائی چاہتا تھا۔ تب اس نے معماروں کی حفاظت کے لیے دیواروں پر مسلح آدمی بٹھا دیے، سب نے ہتھیار سنبھال لیے اور جنگ کے لیے تیار ہو گئے۔ دشمن کے لیے اب نہمیہ اور بنی اسرائیلیوں کو مارنا ممکن نہ رہا۔ غرض کام جاری رہا اور 52 دن میں دیوار مکمل ہو گئی۔ تصویر نمبر 22، عزرا نے شریعت کی کتاب میں سے پڑھا۔ جب دیوار مکمل ہو گئی تو بنی اسرائیلی باہم اکٹھے ہوئے اور خدا کے کاہن عزرا نے کتاب مقدس میں سے پڑھا۔ کچھ لوگ شریعت کی باتیں سن کر رونے لگے، وہ جانتے تھے کہ انہوں نے خدا کی حکم عدولی کی ہے۔ اسی لیے خدا نے ان کے دشمنوں کو موقع دیا تاکہ وہ اس شہر کو اجاڑ دیں۔ بنی اسرائیل اپنے گناہوں کو ترک کر دینا چاہتے تھے اور پھر سے خدا کی پیروی کرنا چاہتے تھے۔ نہمیہ نے لوگوں سے کہا، اداس مت ہو، کیونکہ خدا کی شادمانی تمہاری طاقت ہے۔ عزیزو، کیا آپ کے پاس روحانی خوشی ہے؟ جب ہم خدا کو جانتے اور اس کے کلام کو مانتے ہیں تو خدا ہمیں روحانی خوشی بخشتا ہے۔ میں آپ کو بتاتا ہوں کہ کس طرح سے آپ بھی نہمیہ کے خدا کو جان سکتے ہیں۔ تصویر نمبر 23، یسوع صلیب پر۔ خدا کو جاننے کا صرف ایک ہی راستہ ہے۔ خدا نے اپنے بیٹے یسوع کو بھیجا کہ ہمیں وہ راستہ دکھائے۔ کئی سال گزرے جب یسوع اس دنیا میں آیا، اس نے لوگوں کی مدد کے لیے بہت اچھے اچھے کام کیے۔ اس نے ہمیں سکھایا کہ ہم کیسے خدا کی خوشنودی حاصل کر سکتے ہیں، لیکن ہم اس کی راہوں پر نہیں چلتے۔ ہم سب نے خدا کے خلاف گناہ کیا ہے۔ گناہ کی سزا ہمیشہ کی روحانی موت ہے۔ خدا نے علیشا اور دانیل اور کئی دوسرے لوگوں کو موت کے منہ سے بچایا، لیکن اس نے یسوع کو نہیں بچایا اور بدکاروں کو موقع دیا کہ وہ یسوع کو صلیب پر ماریں۔ انہوں نے اسے لکڑی کی صلیب پر کھینچا۔ یسوع چاہتا تھا کہ وہ ہماری خطاؤں کو لے لے، کیونکہ وہ ہم سے پیار کرتا ہے۔ اب خدا ہمارے گناہوں کو معاف کر سکتا ہے اور ہم خدا کے پاس آ سکتے ہیں۔ تصویر نمبر 24، یسوع ابدی زندگی کی راہ دکھاتا ہے۔ عزیزو، زندگی ایک بڑی کشادہ سڑک کی مانند ہے جو موت کی طرف جاتی ہے۔ سب نے خدا کو ناراض کیا ہے، ہم سب شیطان کے راستے پر چل رہے ہیں۔ یہ راستہ موت کے بعد ہمیشہ کی سزا کا راستہ ہے۔ یسوع نے موت کا دکھ اٹھا کر ہمیں اس سزا سے بچا لیا اور وہ پھر زندہ ہوا۔ اب وہ ہمیں ہمیشہ کی زندگی کا راستہ بتا سکتا ہے۔ اب ہمیں یسوع کے راستے پر چلنا چاہیے۔ یہ ایک مشکل اور تنگ راستہ ہے۔ کبھی کبھی ہمیں دانیل اور اس کے دوستوں کی مانند इस जिंदगी में दुखों का सामना करना पड़ता है, लेकिन यीशु का रास्ता हमें जन्नत की तरफ ले जाता है। वहां कोई दुख नहीं, कोई तकलीफ नहीं। ये अबदी सलामती और खुशी का मकाम है और खुदा वहां मौजूद है। यीशु ने कहा, राह मैं हूं, कोई मेरे वसीले के बगैर बाप यानी खुदा के पास नहीं जा सकता। इसलिए अभी यीशु से दुआ कीजिए, उससे इल्तिजा कीजिए कि वो आपको भी खुदा की राह दिखाए।